نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي محسن انسانیت اور اس میں سے مدنی دور ہے اور مدنی دور میں آج ہم دیکھیں گے تعمیری اقدامات. اس سے پیچھے ہم نے دیکھا کہ نبی صلی اللہ علیہ وسلم مدینہ میں آئے تو لوگوں نے دل و جان کے ساتھ ان کا استقبال کیا اور ابو ایوب الانصاری کے گھر کی قسمت جاگی اور آپ کے ذریعے سے نبی صلی اللہ علیہ وسلم مدینہ میں ٹھہرے. 7 مہینے تک آپ نے ان کے گھر میں قیام کیا. اب مدینہ میں آنے کے بعد آپ نے کیا کیا اور میں نے آپ نے کیا سوچ کر سننا ہے کہ جب ہماری زندگی میں ایسے مراحل ہوں کہ ہم کسی بھی جگہ نیا نیا دین کا کام شروع کریں تو ہمیں پہلے سے کیا کرنا چاہیے. تیاری کیے بغیر کسی کام کا شروع کر دینا اپنے آپ کو ہلاکت میں ڈالنا ہوتا ہے. یہ بالکل اتنا ہی خطرناک ہے جیسے کسی کو ڈرائیونگ نہ آتی ہو اور وہ ڈرائیونگ سیٹ پہ بیٹھ جائے. شروع میں ہو سکتا ہے اتنا مشکل نہ لگے اس کو لیکن بعد میں وہ واقعی بہت زیادہ اپنے آپ کو خطرے میں گھرا ہوا محسوس کرے گا اس بات کے اوپر. تو نبی صلی اللہ علیہ وسلم کے یہ سارے اقدامات ہم سب کے لیے بھی اسوہ حسنہ ہیں. آئیے تھوڑا سا بک میں سے پڑھتے ہیں اور پھر اپنے لیے عمل کی دعا بھی کریں گے. اور ایک چھوٹی سی بات بتا دوں کہ جو ہم کتابوں میں پڑھتے ہیں نا وہ ہمیں کتابیں کھولنے پہ یاد آتا ہے, حالانکہ اگر آپ کے عمل میں ڈھل جائے تو وہ دن رات 24 گھنٹے آپ کے ساتھ رہے گا. اور سب سے بڑھ کر یہ ہے کہ جس وقت آپ کو ضرورت پڑے گی اس کام کی اس وقت وہ آپ کو یاد ہوگا. تو کسی چیز کو یاد رکھنا اور بات ہے, یاد کرنا اور بات ہے. یاد کرنا کیا ہے؟ جس کو بھولے تھے اس کو یاد کرنا پڑا, اور یاد رکھنا کیا ہے کہ بھولے ہی نہیں. تو جس چیز پہ عمل شروع ہو جائے گا انشاءاللہ وہ بات آپ کو یاد ہی رہے گی. تو آئیے ذرا پڑھتے ہیں. جو ہی ذرا سکون ہوا اور مسافرت کی کیفیت ختم ہوئی تو سرور عالم تعمیری اقدامات کی طرف متوجہ ہوئے. اولین مہم مسجد کی تعمیر کی تھی, یہ نوٹ کیجئے. جہاں بھی کوئی بستی اللہ کے نام پہ بسے گی تو وہاں سب سے پہلے اللہ کا نام لیا جائے گا. 2 یتیم بچوں کی افتادہ زمین خریدی گئی, یعنی 2 یتیم بچے اس زمین کے مالک تھے. حالانکہ انہوں نے خواہش کی کہ ہم اس کو ڈونیٹ کر دیتے ہیں لیکن نبی صلی اللہ علیہ وسلم نے ایسا نہیں کیا. وجہ, ہمیشہ کے لیے ایک روایت پڑ جاتی کہ جہاں کوئی بادشاہ قدم رکھے, کوئی حکمران جہاں جائے وہ وہاں کی زمینوں کو غصب کرے اور اللہ کے نام پہ ڈونیٹ کر دے. تو یہ چیز اسلام کا مزاج نہیں ہے. دیکھیے جو اپنی خوشی سے دے اس کو منع نہیں کرنا چاہیے, لیکن زبردستی کر کے کسی کو کسی نیکی کے کام پہ مائل کرنا اسے برکت چھن جاتی ہے. بہرحال حضرت ابو ایوب انصاری ہی نے قیمت ادا کی. اس زمین پر مسجد نبوی کی تاسیس ہوئی. تاسیس کس کو کہتے ہیں؟ بنیاد رکھی گئی. مسجد کی اہمیت صرف بطور معبد ہی کے نہ تھی. معبد کیا ہوتا ہے؟ جہاں عبادت کی جائے, بلکہ اسے اسلامی نظام تمدن و ریاست کا سر چشمہ و مرکز بننا تھا. وہ حکومت کا دربار, وہ مشورے کا ایوان اور سرکاری مہمان خانہ, جمہوری دارالعلوم اور قومی لیکچر ہال کی حیثیت سے برپا کی گئی. اس اولین تعمیری اقدام پر وہی کوبا والا نقشہ پیش آیا. کون مسلمان ہوگا جس نے اس میں دل و جان سے حصہ نہ لیا ہوگا؟ خود سرور عالم پتھر اور گارا اٹھا اٹھا کر لاتے. اس منظر کو دیکھ کر ایک مسلمان مارے جذبات کے پکار اٹھا, کیا؟ لائن قادنا ون نبی یو یعمل لذالک من العمل المدلل, یعنی اگر اللہ کا نبی اس کام میں یوں لگ جائے اور ہم بیٹھے دیکھتے رہیں تو ہمارا کیا کرایا غارت ہوا. کام کی گرما گرمی میں کوئی بےہودہ گوئی نہ تھی, یعنی عموماً کام کرتے ہوئے مزدور گانے گاتے ہیں یا کچھ الٹ پلٹ باتیں کرتے ہیں, نہیں, بلکہ حضور سمیت سب کے سب یہ صدا بلند کر رہے تھے, لا عیش لیش الآخرہ, اللہم ارحم الانصار والمہاجرہ, یعنی آخرت کی ابدی زندگی ہی زندگی ہے اور وہ نہ ہو تو پھر زندگی ہیچ ہے. اے اللہ تو انصار اور مہاجرین پر رحم فرما دے. یہ تھی اسپرٹ اور یہ تھی دعائیں جو مسجد نبوی کی تعمیر کا اصل مسالہ بنی. یہ نوٹ کریں, چیزیں لکڑیوں اور پتھروں اور اینٹوں سے نہیں بنتی, جذبوں سے بنتی ہیں. ایک ایسا گروہ چاہیے ہوتا ہے نیکی کے کاموں کے لیے جن کے اندر نیکی کرنے کے جذبے ابل ابل پڑ رہے ہوں. ایسے امڑتے ہیں جذبے کہ چین نہ پڑے, ہائے میں اس نیکی سے محروم رہ جاؤں, ہائے مجھ سے یہ کام نہ لیا جائے, हाय मेरा काम कोई दूसरा कर दे, बस ये जज्बे हैं जो बंदे को हर जगह निकाल कर खड़ा कर देते हैं, वरना असबाब जितने मर्जी जमा कर लें काम फिर भी नहीं होगा। तो साहबा के अंदर स्पिरिट थी, वो कुछ करना चाहते थे। मस्जिद के साथ मोहसिन इंसानियत सल्लल्लाहु अलैहि वसल्लम के लिए गारे और फूंस के हिजरे यानी क्वार्टर्स तामीर हो गए, आप अपने इन्हीं क्वार्टर्स में मुंतकिल हो गए। यानी अबू अय्यूब अंसारी का घर निस्बतन बड़ा था, अच्छा था बना होगा, लेकिन उसको छोड़कर अपनी छोटी सी कोठरी में आ गए। क्योंकि जाती घर होना हर बंदे का एक बुनियादी हक होता है, और अल्लाह के नबी को दुनियावी जाहो जलाल के लिए तो मदीना आए भी नहीं थे। आप कहते पहले मस्जिद नबी छोड़ो मेरा घर बनाओ, कोई मुझे इतना लग्जरियस घर चाहिए, ये मेरी डिमांड्स हैं। डिमांड्स रखने वाले फिर काम नहीं कर पाते। मदीना में हजरत रसालत माब की तशरीफ आवरी से अस खुद दावत का दायरा वसी होने लगा। फर्क पड़ जाता है जब आप खुद आके वहां बैठ गए तो काम में वसत आ गई। और इस 7 माह के अरसे में तहरीक हक ने कबीले कबीले और घर घर से जान निसार हासिल कर लिए। ये नोट करें, अल्लाह के नबी मदीना में आए तो सारों ने क्यों नहीं मान लिया? इसलिए कि शुरू में सिर्फ जान देने वाले आते हैं। अभी नई दावत होती है ना, लोगों को ये भी नहीं पता होता कि इसको पाकर मिलना क्या है, दुनियावी तौर पे या रूहानी तौर पे। तो बस वो जिनके दिल जज्बे रखते हैं और जो जाने देने के लिए तैयार होते हैं वो हक का साथ देने वाले बन जाते हैं। सिर्फ खोतमा वाकिफ वाइल और उमैया के घरानों में शिर्क की तारीकी बाकी रह गई, और इन सब का ताल्लुक कबीले औस से था। यानी चंद गिने हुए कबीले हैं जहां से कोई मुसलमान नहीं हुआ, बाकी हर घर से मुसलमान होकर लोग आने लगे। तामीरी मुहिम के सिलसिले में कार्य दावत का आगे बढ़ाना दर्जे अव्वल की अहमियत रखता था। इनफिरादी दावत के अलावा सरवरे आलम सल्लल्लाहु अलैहि वसल्लम ने इज्तमाई तौर से काम का आगाज किया। जिस खिताबे आम से किया वो इन अल्फाज पर मुश्तमिल था। यानी अब देखिए आपका मोटिवेट करने का अंदाज, हर बात आपके मेरे लिए यकीन करें नसीहत है। आपको किसी दूसरे से कुछ पूछने की जरूरत ही नहीं रहेगी जब आपने नबी सल्लम को अपना हादी मान लिया, राहबर मान लिया। जुमले सुनिएगा आपके, हमदो सना के बाद लोगो अपनी जानों के लिए वक्त पर कुछ कमाई कर लो। खूब जान लो खुदा की कसम तुम में से हर एक पर मौत वारिद होगी, और वह अपने गल्ले को इस हाल में छोड़कर रुखसत होगा कि कोई इसका चरवाहा न रहेगा। गल्ला कौन सा आपका? क्या हर एक बकरियां चराता है? नहीं, मर्दों के गल्ले उनके बच्चे और उनकी बीवियां। हम सबको छोड़कर चले जाएंगे। आप देखिए अल्लाह के नबी मौत से बात शुरू करते हैं, लोग कहते हैं मौत की बात ही ना करो, और ये कितना खूबसूरत जुमला है कि अपनी जानों के लिए वक्त पर कुछ कमाई कर लो। कौन सा वक्त होता है कमाई करने का? ऐन शबाब जवानी, जिस वक्त अमूमन हम दूसरी चीज़ों में खोए होते हैं। फिर इसे इसके परवरदिगार की तरफ से एक ऐसे आलिम में खिताब किया जाएगा कि बीच में कोई तर्जुमान ना होगा। कहा जाएगा, क्या तुझ तक मेरा रसूल नहीं पहुंचा था जिसने बात तुझ तक पहुंचाई हो? फिर क्या मैंने तुझे माल नहीं दिया था और तुझ पर नवाजिश नहीं की थी? तो फिर अपनी जान के लिए तूने क्या अनदोख्ता किया, यानी क्या जमा करके लाया? बस वो देखेगा दाई जानेब और बाई, लेकिन कुछ ना दिखाई देगा। फिर सामने की तरफ निगाह डालेगा मगर सिवाय जहन्नुम के और कुछ सामने ना आएगा। सो जिसको भी तौफीक हो कि वो खजूर की एक फांक के इवज भी अपने चेहरे को दोजख की आग से बचाने के लिए कुछ कर सकता हो तो करे, जो इतना भी ना कर सके तो वो कोई भली बात कहकर ही बचाव कर ले। क्योंकि नेकी का बदला 10 गुना से लेकर 700 गुना तक मिलता है, और तुम पर सलामती हो और अल्लाह की रहमतें और बरकतें वारिद हो। कितना दिल में उतरने वाला अंदाज है, कोई लंबी चौड़ी बातें नहीं है, बस लोगों को उनका इंजाम याद दिला दे, बस खुद ही दौड़े आएंगे। एक और खिताब, दूसरा खिताब जो आपने फरमाया ये था, सारी तारीफ अल्लाह के लिए है, मैं इसी की हम्द करता हूँ, इसी से मदद चाहता हूँ। हम सब अपने दिलों की शरारतों, इसको नोट करिएगा, और अपने आमाल की खराबियों के मुकाबले में अल्लाह ही की पनाह तलब करते हैं, जिसे अल्लाह हिदायत दे इसे कोई गुमराह करने वाला नहीं। اور جسے وہ ہدایت سے محروم کر دے، اس کے لیے کوئی رہنما نہیں۔ چند سیکنڈ سوچئے، میرا دل کن چیزوں کی ماجگاہ ہے، اور میں گواہی دیتا ہوں کہ اللہ کے سوا، کہ جو ایک ہے اور جس کے ساتھ کوئی دوسرا حصے دار نہیں، کوئی اور قابل عبادت و اطاعت ہستی نہیں۔ بلا شبہ بہترین بیان اللہ تبارک و تعالی کی کتاب ہے۔ جس شخص کے دل کے لیے اللہ نے اس کو محبوب بنا دیا، اور جسے کفر کے بعد اسلام میں داخل کیا، اور جس نے اور سارے انسانی بیانوں کے مقابلے میں اسے اپنے لیے پسند کر لیا، اس نے فلاح پائی۔ آپ مانتے ہیں کہ اللہ کا کلام سب سے بہترین بیان ہے؟ یہ بہترین بیان ہے، اور اس سے زیادہ مؤثر، یعنی اثر کرنے والا۔ تم وہی کچھ پسند کرو جو اللہ کو پسند ہے، اور اللہ سے اخلاص کے ساتھ محبت کرو۔ اللہ کے کام سے تغافل نہ برتو۔ تغافل کیا ہوتا ہے؟ غفلت، یعنی اللہ کے کاموں سے غفلت نہ برتو، اور تمہارے دل اس کے لیے سخت نہ ہونے پائیں۔ چونکہ یہ حقیقت ہے کہ اللہ جو کچھ پیدا کرتا ہے، اس میں سے بہتر کو چھانٹتا اور منتخب کرتا ہے۔ سو اس نے اعمال میں سے بہترین اور بندوں میں سے برگزیدہ، یعنی چنے ہوئے لوگ، اور بیانوں میں سے پاکیزہ ترین کو متعین فرما دیا ہے۔ نیز انسانوں کو جو کچھ دیا گیا ہے، اس سب میں سے کچھ حلال ہے، کچھ حرام۔ بس اللہ کی غلامی اختیار کرو، اس کے ساتھ کسی کو شریک نہ قرار دو، اس کے غضب سے اس طرح بچو جیسا کہ بچنے کا حق ہے، اور اللہ کے حضور میں وہ سارے پاکیزہ اقوال سچ کر دکھاؤ جن کو تم اپنی زبانوں سے ادا کرتے ہو، اور اللہ کی رحمت کے ذریعے ایک دوسرے سے محبت کا رشتہ استوار کرو۔ یقیناً اللہ ناراض ہوتا ہے اگر اس کے ساتھ باندھے ہوئے ایمان کے عہد کو توڑا جائے۔ اور تم پر سلامتی ہو۔ 3 سیکنڈ ذرا آپ ان لفظوں کی خوبصورتی کو محسوس کریں۔ آج ہم اللہ کے ساتھ کلمہ پڑھ کر اپنے آپ کو بہت محفوظ سمجھتے ہیں، حالانکہ اس کے بعد ہی اصل ذمہ داریاں شروع ہوتی ہیں۔ تقریر کے الفاظ جو روایات سے ملتے ہیں بہت مختصر ہیں، اور آپ کے خطاب بالعموم مختصر ہوتے تھے، لیکن مطالب کی جامعیت دیکھیے۔ مطالب مین معنی، میننگز، کہ وقت کے تمام اہم مسائل ان الفاظ میں بول رہے ہیں۔ تقریر میں اسلام کی دعوت دی گئی ہے، قرآن کی تعلیم کی اہمیت پر زور دیا گیا ہے، حلال و حرام کی تمیز پیدا کرنے کا درس دیا گیا ہے، اور اصولی اور مقصدی جذبہ اخوت اور رفاقت پیدا کرنے کی تلقین کی گئی ہے۔ ان دو تقریروں کے مطالعے سے اندازہ ہوتا ہے کہ اجتماعی دعوت کی نئی لہر کس انداز سے اٹھائی گئی تھی۔ ایک طرف بنیادی نظریے کا پیغام دیا جا رہا ہے، اور دوسری طرف اسی نظریے کی اسپرٹ کے ذریعے پیش آمدہ مسائل کے حل کے لیے سوسائٹی کو رہنمائی دی جا رہی ہے۔ خلاصہ کیا نکلا بات کا؟ کہ جب بھی کوئی نئی تحریک شروع ہوگی نا، تو لیڈر کو یا قائد کو یا نبی کو سب سے پہلے لوگوں کی ذہن سازی کرنی پڑے گی۔ جب لوگ ذہنی طور پہ کسی کام میں آپ کا حصہ بن جاتے ہیں نا، تو پھر بعد میں آپ کو ایفرٹس کم کرنی پڑتی ہے۔ اس کے برعکس پلانز بنائیں، یہ کرنا وہ کرنا، ڈریمز، خواب، سکلز، یہ چاہیے وہ چاہیے، یہ خرچے وہ خرچے، یہ ریکوائرمنٹس وہ ریکوائرمنٹس، وہ سب جمع ہو جائے گا، ساتھی نہیں ہوں گے۔ نبی صلی اللہ علیہ وسلم کی ورکنگ میتھڈالوجی میں جو چیز آپ کو مجھے نمایاں طور پہ دکھتی ہے نا، وہ کیا ہے؟ لوگوں کو تیار کرنا۔ اگر ایک جملہ لکھ لیں تو آپ کو نبی صلی اللہ علیہ وسلم کا کام کرنے کا انداز سمجھ آئے گا، اور وہ کیا ہے؟ کہ آپ کا انداز افراد کی کردار سازی تھی۔ کردار بن جاتا ہے نا تو آپ مزے کرتے ہیں۔ مثلا آپ کے بچے ہیں، آپ اپنے بچوں پہلے، کیونکہ ہر سسٹر تھوڑی دین کا کام کرتی ہیں، یا ان کو کسی جگہ دوسروں سے تو نہیں جا کے ڈیل کرنا پڑتا نا۔ بچوں کو تو اکثر ہی شادی شدہ مائیں جو ہوتی ہیں، انہوں نے ڈیل کرنا ہی ہوتا ہے۔ تو آپ اپنے بچوں کے لیے اچھی چیزیں سوچتے ہیں، آپ ان کو دنیا کی ہر نعمت لے کے دینا چاہتے ہیں، آپ ان کو دنیا کا سب سے کامیاب انسان دیکھنا چاہتے ہیں، آپ ان کی نوش بہت اچھی دیکھنا چاہتے ہیں، آپ ان کو دس اینڈ دیٹ۔ ان سب کا سرا کیا ہے؟ کہ آپ اپنے بچوں کا کردار پختہ کر دیں فرام دا ویری فرسٹ ڈے۔ बच्चों को माफ करना सिखाएं, फॉरगिव फॉरगेट सिखाएं, केयरिंग एंड शेयरिंग होना सिखाएं, बड़ी बातों पे नजर रखना सिखाएं। जब एक दफा आपके बच्चों का किरदार खूबसूरत हो जाएगा ना, तो फिर जरूरत नहीं रहेगी दूसरी जगहों पे भागने की। बच्चे सबसे ज्यादा अपने घरों से सीखते हैं, आपको पता। टीचर्स तो वक्ती सहारा होते हैं, स्कूल्स आपके बच्चे को एक लाइन दिखा देगा, लेकिन जो घर का माहौल और जो मार बाप का अपना अमल है ना, वो उस चीज में आगे आता है। तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने लोगों के जहन तैयार किए, और मैंने कई मुख्तलिफ किताबों से सीरत पढ़ी पढ़ाई है। बहुत कम नबी सल्लम को सहाबा पे जोर देना पड़ता था, तुम ठीक हो जाओ, नमाजें पढ़ा करो, ये जमात में क्यों नहीं थे, ये जमात में देर से क्यों आए थे। मुझे तो ये जुमले कहीं मिले ही नहीं अब तक। हदीसों में कहीं ना कहीं छोटे छोटे हवाले हैं, वो भी किसी एक एंगल से ही है। वजह किरदार साजी हो चुकी थी। मकसद के साथ ठुके हुए और जमे हुए लोग जो होते हैं ना, वो आपको खुशी देते हैं, आपको मेहनत नहीं करनी पड़ती ज्यादा, वो आपके हाथ बाजू बन जाते हैं। लेकिन अगर नबी सल्लम को हर वक्त सहाबा ही पे गौर करना पड़े, तो आप मुझे बताइए कि वो दुश्मनों और कुफार के साथ कैसे मामला करते। मिसाल देती है एक जरनैल की, एक फौज का जरनैल है, उसके अंडर 200 फौजी हैं। अब अगर हर वक्त वो अपने फौजियों के ऊपर ही वक्त लगाता रहेगा, तो उस फौज को लेकर दुश्मन के साथ कैसे लड़ेगा। बात वैसे हमारा आज का मसला पता क्या है, अभी हमारी अपनी किरदार साजी कोई नहीं है। जिन्होंने मिलकर अल्लाह के रास्ते में निकलना था, अभी वो खुद ही कई उलझनों का शिकार है। तो यहां से बात पता चली कि इब्तदाई कदम क्या है कि लोगों का जहन तैयार किया जाए। अब इसके बाद अगला नुक्ता है इस्लामी रियासत की तासीस। तासीस कहते हैं बुनियाद को डालना। सिसा का लफ्ज कुरान में भी है, असास का लफ्ज आपने सुना होगा, असासी बुनियादी मतलब बेसिक्स, इंग्लिश में इसको आप बेसिक कहेंगे, वही चीज है। इधर बेसिक्स जो थे दीन के वो क्या थे। तो इस्लामी रियासत कैसे अब शुरू हुई, क्योंकि याद रखिए मक्का के 13 साल तो बस वो मारे खाने के थे, असल में वहां अफराद तैयार हो रहे थे जिन्होंने हालात की आंधियों के सामने खड़े होना था, पत्थर बनकर और पहाड़ बनकर। अब रियासत शुरू हो रही है मदीना के दौर से, तो तभी तो हिजरी कैलेंडर हिजरत मदीना से शुरू हुआ था ना, कि मुसलमानों का असल नुक्ता या आगाज हिजरत मदीना थी। और मैं अक्सर सोचती हूँ कि अगर हिजरत ना होती तो मुसलमान यूं ही खप खुप के दुनिया से चले जाते, अल्लाह के नबी ने भी अपनी तबई जिंदगी पूरी करके चले जाना था। लेकिन अल्लाह ताला ने 13 साल में आपको आपके साथियों के साथ इस तरह से स्ट्रॉन्ग कर दिया कि फिर मदीना में जाकर जब इस्लाम की असल रियासत शुरू हुई, इस्लाम के नाम पर एक रियासत शुरू हुई, तो फिर सब आपके दस्तों बाजू बन गए। आइए देखते हैं तीसरा तामीरी इकदाम। पहला क्या था, मस्जिद बनाई। दूसरा क्या था, आपने अफराद की जहन साजी की। अब तीसरा कदम, और शायद सियासी लिहाज से सबसे बड़ा तामीरी इकदाम था, क्या ये था कि रियासत चलाने के लिए मदीना के यहूद मुशरकीन और मुसलमानों की सोसाइटी को एक नज़म में पिरो दिया गया। सियासी नौयत की तंजीम माशरे के लिए एक तहरीरी माहदा उस्तवार किया गया, जिसकी नौयत दर हकीकत एक बाकायदा तहरीरी दस्तूर की है। इसको बजा तौर पर दुनिया का पहला तहरीरी दस्तूर कहा जाता है। हम यहाँ इस दस्तूर की दफात, दफात क्या होती है उसकी, स्मॉल थिंग्स क्या बोलते हैं उसको इंग्लिश में, दफा दफात होती है, दफा वन, शिक भी आता है इसके लिए लफ्ज, पॉइंट्स कह लीजिए, बुलेट पॉइंट्स कह लीजिए, कि उसके छोटे छोटे पॉइंट्स पर बहस नहीं करते। यानी हम यहाँ इस दस्तूर की बारीक बातों पर बहस नहीं करते, अलबत्ता इसके चंद अहम पहलुओं का खुलासा बयान करते हैं। इस दस्तूरी माहदे के जरिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जो कुछ हासिल किया वो ये था। नंबर एक, मदीना के मुनज़्ज़म होने वाले माशरे में खुदा की हाकमियत और इसके कानून को असासी अहमियत हासिल होगी। यानी कॉन्स्टिट्यूशन होता है ना, लॉ होता है या कानून होता है किसी भी मुल्क का, आप कह लीजिए उसके बुनियादी पॉइंट्स क्या हैं। तो मदीना में पहला पॉइंट क्या था कि अल्लाह की हाकमियत है। और आपने अगर ज्योग्राफी पढ़ी है या पाकिस्तान का टॉपिक पढ़ा, तो पाकिस्तान का भी यही है, हाकमियत आला का हक सिर्फ अल्लाह को होगा। समझ ही नहीं आती थी, टीचरों ने कभी समझाया ही नहीं हाकमियत आला क्या होती है। लिल्लाही माफिस समावाती वाली बात ही कोई नहीं थी। आज हमारे निसाब में यही सारी बातें हैं जो अभी भी हम पढ़ रहे हैं, पर दिल नहीं पिघलता, मोटे मोटे लफ्जों में गुजर जाती है। अभी भी इस किताब को पढ़ाते हुए मैं कई मुश्किल लफ्ज आसान करती हूँ, इसलिए कि मुश्किल लफ्जों में खोकर आप उसकी तासीर को नहीं महसूस कर पाएंगे। तो हाकमियत अल्लाह के लिए मुराद कि इस मुल्क में कौन बड़ा होगा, अल्लाह होगा। फिर दूसरी बात, सियासी कानूनी और अदालती लिहाज से आखिरी इख्तियार यानी अथॉरिटी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के हाथ में आ गया। यानी आप कह लीजिए कि नबी सल्लम बगैर नाम के मदीना के हुक्मरान बन गए, ये मुराद है। दिफाई लिहाज से मदीना और इसके नवाह की पूरी आबादी एक मुत्तहदा ताकत बन गई और इसके किसी उनसर के लिए कुरैश की हिमायत के दरवाजे बंद हो गए। नीस दिफाई लिहाज से भी मरकजी और फैसला कुन इख्तियार हजूर सल्लल्लाहु अलैहि वसल्लम के पास आ गया। इस दस्तूरी माहदे से बाज़ाब्ता तौर पर इस्लामी रियासत और इस्लामी निज़ाम हयात की तासीस वाक़े हो गई। तीन ही बातें बेसिकली, अल्लाह की हाकमियत और रसूल सल्लल्लाहु अलैहि वसल्लम को आला मुकाम देना, और तीसरी चीज दिफा में सब मिलकर काम करेंगे। यानी यहाँ से पता चलता है कि जो लोग पहले से मौजूद होते हैं उनसे बिगाड़नी नहीं चाहिए, बल्कि उनकी तरफ एक सुलह का और दोस्ती का हाथ बढ़ाना चाहिए। इस जमाने के हालात की पेचीदगियों को सामने रखें तो फिर अंदाजा होता है कि यह कारनामा कितने बड़े पैमाने का कारनामा था, और इसके पस मंजर में एक लामिसाल सियासी बसीरत और गुफ्तो शनीद की महारत काम करती मिलती है। ये दस्तूरी दस्तावेज भी और दूसरे माहदात मामलात और जंगी मनसूबे भी हमें आगाह करते हैं कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम सिर्फ एक सूफी और दरवेश न थे, बल्कि इज्तमाई मामलात को संभालने और संवारने के लिए माहिराना हिकमत से आरास्ता थे और इन जिम्मेदारियों को अदा करने की पूरी पूरी सलाहियतें रखते थे। समझ आई ये बात आपको? बहुत आसान है ना, आपने दोनों चीज़ों को जोड़ दिया कि इस दुनिया में आने के बाद या इन सारी चीज़ों के बाद एक किस तरीके से मामला किया जाएगा। एक टॉपिक और आगे करते हैं, बहुत बड़ा कारनामा यानी मदीना की छोटी सी बस्ती पर आने वाले मुहाजरीन का बोझ कैसे डाला जाए। तो निज़ाम मवाखात, निज़ाम तो आप समझते हैं, मवाखात के अखुबत से अखुन, सूरत हुजरात में आता है कि इन्नमल मोमिनूना इख्वा, अखू कहते हैं भाई को, तो मवाखात क्या है? भाईचारा। मदीने के माशरे का एक बड़ा मसला सैकड़ों मुहाजरीन की बहाली का मसला था। घर बार छोड़ छाड़ कर मुसलसल लोग आ खड़े चले आ रहे थे, और चंद हजार की आबादी रखने वाली मुतवसत सी यानी औसत दर्जे की मीडियम सी बस्ती को इन्हें अपने अंदर जज्ब करना था। वाकया यह है कि इस मसले को जो तारीख में जब भी पैदा होता है परेशान कुन बन जाया करता है, मदीना के माशरे और इसके सदर रियासत ने जिस कमाले हिकमत से हल किया, कौन थे सदर? मोहम्मद रसूल। और माशरे में अफराद कौन थे? साहबा, खास तौर पर अंसार की तरफ इशारा है। मतलब उन्होंने इस मसले को बहुत आराम से और बड़े खूबसूरत तरीके से हल किया। इसकी कोई दूसरी मिसाल दुनिया में नहीं मिलती। कोई ऑर्डिनेंस जारी नहीं किए गए, कोई कानून नहीं ठोंसे गए, अलॉटमेंट नहीं की गई, मुहाजरीन की तादाद मुतय्यन करके कोई कदगन नहीं लगाई गई, यानी कि बस इससे ज़्यादा और नहीं आ सकते, हम नहीं रख सकते। कभी आपने सुना होगा पाकिस्तान में अफगानी लोग आए थे, या आजकल दुनिया में सीरियंस जा रहे हैं, तो अब आम मुल्कों में ये होता है कि बस इससे ज़्यादा कम नहीं ले सकते, या हमारे पास पहले ही अपने बहुत थे। तो ऐसा कुछ भी नहीं हुआ, किसी जबर से काम नहीं लिया गया, महज अखलाकी अपील के जरिए इस पुरपेच मसले को, यानी बहुत मुश्किल मसला था, चंद रोज में हल कर लिया गया। सरवर आलम ने अकीदे और नजरिए और मकसद की सही मानों में एक नई बिरादरी पैदा करके दिखाई, और एक एक अंसारी के साथ एक एक मुहाजिर का बरादराना रिश्ता कायम कर दिया। अंसार का ये हाल था कि वो अपने माल मसाकिन बागात और खेत आधो आध बांट कर रुफकाए मकसद को दे रहे थे। ये हाईलाइट कीजिएगा जरा, रुफकाए मकसद कौन थे? जिनका मकसद सेम था। मक्का वालों ने मक्का क्यों छोड़ा, और मदीना वालों ने आने वालों के हाथ क्यों थामे? मकसद एक था, और मकसद सबका एक था, यानी अल्लाह के कलमे को बुलंद करना। आज भी इस बुनियाद पे जो इत्तेहाद होगा वो बहुत देर पाओगे अल्लाह के हुक्म से। سرور عالم نے عقیدے اور نظریے اور مقصد کے صحیح معنوں میں ایک نئی برادری پیدا کر کے دکھائی، یعنی ایک فیملی بن گئے تھے مسلمان، اور ایک ایک انصاری کے ساتھ ایک ایک مہاجر کا برادرانہ رشتہ قائم کر دیا. انصار کا یہ حال تھا کہ وہ اپنے مال، مساکن، باغات اور کھیت آدھوں آدھ بانٹ کر رفقہ مقصد کو دے رہے تھے، بلکہ بعض تو یہاں تک تیار ہو گئے کہ دو دو بیویوں میں سے ایک ایک کو طلاق دے کر اپنے دینی بھائیوں کے نکاح میں دے دیں. اچھا، یہ بھی بات سمجھیے گا کہ یہ اکثر سوچتے ہیں کہ اپنی بیویوں کو کیوں طلاق دیں، اس لیے کہ مدینہ میں اور مسلمان عورتیں کوئی نہیں تھی اس دور میں، تو ان کو یہ یاشی لگ رہی تھی کہ ہمارے پاس دو بیویاں ہیں، ہمارے گھر کا کام کرنے کے لیے، ہماری ضروریات پوری کرنے کے لیے دو عورتیں ہیں، اور ہمارے ایک مسلمان بھائی کے پاس ایک بھی نہیں ہے. آج کوئی ایسے سوچتا؟ دیکھیے، میں بات بہت بڑی کہنے لگی ہوں. ایک مسلمان عورت جو کسی کی بیوی ہے اور دوسری عورت جس کے پاس شوہر نہیں ہے، وہ برداشت کرتی ہے کہ میرا شوہر ایک اور عورت سے شادی کر لے، ساتھ ہی چلو ایک اور عورت کو گھر بن جائے؟ نہ عورتوں میں حوصلے ہیں نہ مردوں میں. ان کے حوصلے جھوٹے نہیں تھے، اور یہ بھی نہیں کہا کہ اپنی بیویوں سے جھگڑا چلو جان چھڑاؤں. کیا کہا؟ جس سے تم چاہو اس کو میں طلاق دیتا ہوں. اچھا، آپ کہیں گے اچھا پھر عورتوں کے ساتھ زیادتی نہیں تھی طلاق دینا؟ تو معذرت کے ساتھ آج ہمارے معاشرے میں جو شوہر بیوی اور شادی کا انسٹیٹیوٹ ہے نا، مکہ اور مدینہ میں ایسے نہیں تھا. ان عورتوں کو پتا تھا کہ اگر اس سے طلاق ملے گی تو دوسرے سے نکاح بھی ہو جائے گا. آج طلاق لیتی بھی کیوں ڈرتی ہیں عورتیں کہ آگے کس نے دینا ہے، تو ادھر ہی بیٹھے رہو. بات سمجھ گئے نا؟ تو آج ہمارا یہ انسٹیٹیوٹ بہت کرپٹڈ ہے، ٹو مچ کرپشن ہے، جس کی وجہ سے آج ہمارے گھروں میں بھی سکون نہیں ہے. تو بہرحال انہوں نے لیا تو نہیں، لیکن انہوں نے آفر تو کیا. دوسری طرف مہاجرین کی خودداری کا نقشہ یہ تھا کہ وہ کہتے تھے کہ ہمیں کھیت یا بازار کا راستہ دکھا دو، ہم تجارت یا مزدوری کر کے پیٹ پال لیں گے. مورخین کون ہوتے ہیں؟ مورخ تاریخ لکھنے والے، ہسٹورین. انہوں نے ان بزرگوں کے نام بھی درج کیے جن میں یہ سلسلہ مباخات مستحکم کیا گیا تھا. ہم تبرکن چند اسماء مبارک درج کرتے ہیں. آپ کے لیے یہ دلچسپ خبر ہوگی. نبی صلی اللہ علیہ وسلم کا بھائی کون بنا؟ علی. تو یہ تو دونوں مہاجر تھے، حالانکہ ایک مہاجر ایک انصار تھا، تو حضرت علی کے لیے کوئی بھی نہیں تھا بچا. نوٹ کیجئے کہ کتنے تھوڑے لوگ تھے اس وقت مکہ اور مدینہ میں، تو یہاں دونوں کو آپس میں جوڑ دیا. پھر ابو بکر صدیق، خارجہ بن زید، عمر فاروق، قطبان بن مالک، عثمان ذو النورین، اوس بن ثابت، جعفر بن ابی طالب، معاذ بن جبل، ابو عبیدہ بن جراح تھے تو سعد بن معاذ تھے، عبد الرحمن بن عوف کے ساتھ سعد بن ربیع تھے، زبیر بن عوام کے ساتھ کعب بن مالک، طلحہ بن عبداللہ کے ساتھ عبی بن کعب، سعد بن زید کے ساتھ عبی بن کعب، مصعب بن عمیر کے ساتھ ابو ایوب تھے، ابو حذیفہ کے ساتھ عباد بن بشیر اور عمار بن یاسر کے ساتھ حذیفہ بن جمان تھے، سلمان فارسی اور ابو دردہ تھے جن کو حکیم الامت کہتے ہیں، منظر بن عمر کے ساتھ ابو ذر غفاری تھے. مجرد، مجرد کس کو کہتے ہیں؟ تنہا، اکیلے. بالخصوص نو عمر مہاجرین جو اپنے آپ کو تعلیم کے لیے وقف کرنا چاہتے تھے. ان کی اقامت کا صفہ مسجد نبوی کا ایک چبوترہ تھی، تعمیری کام کے سلسلے میں یہ ایک اہم ادارہ تھا. اصحاب صفہ کی کفالت سوسائٹی کرتی تھی اور حضور خود ان کی ضروریات کی تکمیل میں سرگرم رہتے تھے. تو یہ تھا آپ کا بنیادی قدم. مجھے تو اس میں بہت ساری اپنے لیے عمل کی باتیں ملی ہیں. آئی ڈونٹ نو آپ کو اپنے لیے کچھ ملا کہ نہیں ملا، لیکن یہ دعا کیجئے کہ ہمیں سیرت کے نقطوں پہ غور و فکر کرنے اور عمل کی اللہ توفیق عطا فرمائے. اتنے کافی آج کے لیے. سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک واتوب الیک.